सोच विचार के साथ मेरा नाम नदीम उल हक है
और मेरा नाम अंजुम अल्ताफ है।
हेलो नदीम
जी, बताइए अंजुम, क्या हाल है आपका?
बिल्कुल ठीक है।
हाँ जी, आपके कुछ इस वक्त आपके माइंड पे कुछ है, कुछ आपको चीज तंग कर रही है? मुझे आपने बताया।
मैं सोच रहा हूँ कि दुनिया में ये इतनी बड़ी बड़ी तब्दीलियां आ रही हैं, ब्रेक्सिट का वोट हुआ, इंग्लिस्तान यूरोप छोड़ रहा है और ट्रंप का इलेक्शन हुआ, उससे पहले मोदी का इलेक्शन हुआ और अब यूपी का इलेक्शन हुआ, तो लग रहा है कि सारी दुनिया जो है वो एक तरह से राइट को, उसकी पॉलिटिक्स राइट की तरफ शिफ्ट हो रही है।
अंजुम, हमें क्या फर्क पड़ता है? हमारी इकॉनमी बड़ी रेजिलियंट है। आपको पता है कि यहाँ ग्लोबल क्राइसिस है, हमें कोई फर्क नहीं पड़ा। आपको पता है यहाँ 1997 का ईस्ट एशिया क्राइसिस, हमें कोई फर्क नहीं पड़ा। और जी, हमारी इकॉनमी बड़ी स्ट्रेंथ है, हमें क्या फर्क पड़ेगा?
नहीं नदीम, हमारी इकॉनमी को शायद फर्क ना पड़े, मतलब जो कि बिल्कुल ही लो लेवल की इकॉनमी होती है उसे वाकई कोई खास फर्क नहीं पड़ता।
अच्छा, आप कह रहे हैं कि यानी कि हम सोए हुए इसलिए हमें कोई फर्क नहीं पड़ता।
हाँ, मतलब अगर आप ग्लोबली इंटीग्रेटेड ही नहीं है और आप सोए हुए हैं तो कोई खास फर्क नहीं पड़ता, मगर ये कि जो हमारे स्टूडेंट्स हैं कम से कम उनका एक आलमी पर्सपेक्टिव होना चाहिए कि ये जो दुनिया में हो रहा है ये किस वजह से हो रहा है। और चूंकि सियासत का और इकोनॉमिक्स का काफी आपस में ताल्लुक है, तो इसलिए हाँ, तो सियासत का और इकोनॉमिक्स का जो है काफी आपस में ताल्लुक, बहुत करीबी ताल्लुक है। तो अब जो ये सियासी तब्दीलियां आ रही हैं, इनके पीछे क्या इकोनॉमिक अवामिल हैं?
देखिए, वो सियासी तब्दीलियां बिल्कुल ठीक हैं, हमारे स्टूडेंट्स बिल्कुल खुश हैं, उनको कोई शौक नहीं ग्लोबल इकॉनमी का समझने का, ग्लोबलाइजेशन पे ना यहाँ कोई अच्छे कोर्सेज होते हैं। नंबर दो, मेरा ख्याल ग्लोबल इकोनॉमिक क्राइसिस, आप लम्स में माशाल्लाह डीन रहे हैं, आप रेक्टर हैं एक और यूनिवर्सिटी में, मेरा ख्याल ग्लोबल इकोनॉमिक क्राइसिस पे कोई कोर्स नहीं पढ़ाया जाता। पढ़ाया जाता है कोई, मुझे बताइए।
नहीं नहीं, कोई कोर्स पढ़ाया नहीं जाता, मगर उसी खला को पूर करने के लिए अगर हम अपने स्टूडेंट्स को कुछ समझा सकें।
चलिए बताइए, आप क्या समझाना चाहते हैं, बताइए।
मैं ये समझाना चाहता हूं कि ये जो इस वक्त तब्दीलियां आ रही हैं, मैं तुमसे ये पूछना चाह रहा हूं कि ये हम किस तरह से इसको आसान, ये एक काफी मुश्किल मसला है, थ्योरेटिकली भी काफी मुश्किल है, हमें खुद इसको समझने में मुश्किल होती है, मगर अगर हम अपने स्टूडेंट्स को समझाना चाहें आसान तरीके से तो किस तरह से हम समझा सकते हैं? मुझे जो चीज नजर आती है वो ये है कि 1970s के आखिर में जो तब्दीली आई, जिसमें रेगन और थैचर की किस्म की गवर्नमेंट्स पावर में आई, वो एक बड़ा मेजर टर्निंग पॉइंट था जिसको हमने समझा भी नहीं है और हम समझा भी नहीं सके। तो मैं तुमसे ये पूछना चाह रहा हूँ कि वो क्या टर्निंग पॉइंट जो आया, जिसको बाद में लोगों ने न्यू लिबरलिज्म का नाम दे दिया, वो किस वजह से आया?
देखिए, ये आपको भी बहुत बखूबी पता है कि जी 19th सेंचुरी में, ठीक है, या बल्कि 18th सेंचुरी पीछे चले जाते हैं, इनलाइटनमेंट जब आई, इनलाइटनमेंट जो थी वो एक रेवोल्यूशन थी अगेंस्ट किंग्स, कि जी जो बादशाह महाराजे वगैरह रूल करते थे दुनिया को, अवाम ने कहा कि नहीं। फ्रेंच रेवोल्यूशन आई, फिर अमेरिकन रेवोल्यूशन आई, उन्होंने कहा जी हमें फ्रीडम चाहिए, फुल फ्रीडम चाहिए। ठीक है, जब फ्रीडम आ गई तो उसके साथ साथ कैपिटलिज्म आ गई। कैपिटलिज्म का मतलब ये है कि जी सरमायाकारी, सरमायाकारी का ये मतलब है कि जो सरमाया है वो डिटर्मिन कर रहा था कि क्या प्रोडक्शन होगी, साथ साथ वो डिटर्मिन कर रहा था टेक्नोलॉजिकल प्रोग्रेस क्या होगा, टेक्नोलॉजी कहाँ से आएगी। वो सरमाया ने जनाब साहब फिर हुकूमत के सारे निज़ाम बनाने शुरू कर दिए, ठीक है ना जी। उसके बाद आया मार्क्स, मार्क्स ने आगे कहा यार ये सरमायादार जो सा बड़ा पावरफुल हो रहा है और आके जनाब ये मार रहा है, लेबर को मार रहा है, तो हमें लेबर के राइट्स होने चाहिए, हम सरमायाकारी को ख़त्म करें। और मार्क्सिज्म एक सोशलिज्म कम्युनिज्म का निज़ाम लेके आए। अब सोशलिज्म कम्युनिज्म ये था, उसने सरमायाकारी को ख़त्म करके इंसानी इक्वालिटी बनानी थी और एक इक्वालिटी का निज़ाम बनाना था। जब वो रेवोल्यूशन सोवियत यूनियन और चाइना में आई तो वो रेवोल्यूशन डिस्टॉर्ट हो गई, बिकॉज वहाँ पॉलिटिकल पावर ने सारे लोगों को बंद करने की कोशिश की और एक्टिविटी बंद करने की कोशिश की, तो वो निज़ाम ही कोलैप्स कर गया, बिकॉज वो نظام میں وہ اتنی جان نہیں رہی, اور امریکہ نے کیپٹلسٹ نظام نے اس سے بہت لڑائی کی. مین وائل یہ ہوا کہ جی وہ یہ جو کیپٹلسٹ نظام تھا وہ بھی ساتھ ساتھ سوشلزم کے رنگ میں ڈھل گیا, کیونکہ انہوں نے کہا کہ ورکرز کے رائٹ ہمیں کنسیڈ کرنے پڑیں گے, ہمیں ہیومن رائٹس کنسیڈ کرنے پڑیں گے, ہمیں لوگوں کا سکولنگ فری دینی پڑے گی, ہمیں ہیلتھ کیئر کو بھی کنسیڈ کرنا پڑے گا. تو بہت ساری انہوں نے سوشلزم کا ایجنڈا کاپی کر کے ایک قسم کا ہائبرڈ ماڈل بنا دیا جس کو کہتے ہیں ویلفیئر اسٹیٹ. ٹھیک ہے, ویل ویلفیئر اسٹیٹ جب آ گیا ارلی 20th سینچری میں, اور خاص طور پہ جو گریٹ ڈپریشن آئی 1930s میں, اس کے بعد انہوں نے ویلفیئر اسٹیٹ کو اور بھی اسٹرینتھن کر دیا. ساتھ ہی انہوں نے مارکیٹس کو بھی ریگولیشن شروع کر دی, بیکاز گریٹ ڈپریشن نے بہت لوگوں کو مشکل میں ڈال دیا. جب وہ ویلفیئر اسٹیٹ اور ریگولیٹری اسٹیٹ دونوں بن گئے 1930s-40s میں, تو پہلے تو 1960s میں ماشاء اللہ بہت لوگوں نے ترقی کی, اور امریکہ یورپ میں لوگ بڑے خوش تھے اور بڑی ایڈوانٹیج تھی, کیونکہ اس وقت ڈیولپنگ ورلڈ نیا نیا آزاد ہو رہا تھا, ڈیولپنگ ورلڈ نے ابھی زور نہیں مارا تھا, تو سارا سرپلس یہاں سے وہاں جا رہا تھا, اور وہ ماشاءاللہ بڑے, اس کو کہتے ہیں گریٹ سوسائٹی بن گئی, جس کے اندر سب خوش تھے اور سب
کچھ. ہاں, 30 گلوریس ایئرز.
ٹھیک ہے نا جی. اب 1970s میں دنیا کا نظام ہے, دنیا کھڑی نہیں رہ سکتی, دنیا تو چلتی رہتی ہے. ٹھیک ہے نا جی. اور کوئی ایک نظام بیٹھ نہیں سکتا, وہ نظام آخر میں کمزور ہو جاتا ہے. تو جب گریٹ سوسائٹی کے بعد یہ ہوا کہ جی انہوں نے وہ دیکھا کہ سلولی ایک انفلیشنری نظام بڑھتا گیا, کیونکہ حکومت کا سائز بڑھتا گیا, حکومت کی ایفیشنسی ٹھیک نہیں تھی, وہ ویلفیئر پرووائڈ کرنے میں ان کی ایفیشنسی تھوڑی کمزور تھی. ٹھیک ہے جی. تو حکومت نے وہ اپنے ایکسپینڈیچرز بڑھاتے گئے, ڈیفیسٹ بڑھتا گیا, مونیٹائزیشن ڈیفیسٹس کو سینٹرل بینکس فائنانس کرنا شروع کر دیا, جس کا مطلب یہ تھا کہ وہ سینٹرل بینک نے منی پرنٹنگ شروع کر دی. جب وہ ہوا تو انہوں نے انفلیشن کا نظام بڑھا, تو اس کو جب ٹیکل کرنے لگے تو ساتھ ساتھ امریکہ میں وہ ذرا تھوڑی سی انمپلائمنٹ بڑھ گئی, برطانیہ میں بھی سب جگہ انمپلائمنٹ, اس کو کہتے ہیں سٹیگفلیشن. جب سٹیگفلیشن آئی تو اس کے اندر جناب ایک ری تھنکنگ ہوئی, پر وہ ری تھنکنگ سٹیگفلیشن کی صرف نہیں ہوئی. آپ کو میں یاد دلاؤں, ایک بڑی فیمس کتاب ہے کمانڈنگ ہائٹس. ٹھیک ہے جی. وہ کمانڈنگ ہائٹس بڑی مزدار کتاب ہے, اس کی ڈاکیومنٹری بھی بنی ہوئی ہے, اور میں سب کو ریکمینڈ کروں گا کہ ڈاکیومنٹری سنیں, دیکھیں پلیز, بہت اچھی ڈاکیومنٹری ہے, میرے خیال 4-5 گھنٹے کی 6 گھنٹے کی شاید ہے. اچھا, وہ اس میں وہ بتاتا ہے بڑے کلیئرلی, وہ لوگ بتاتے ہیں, دو بندے ہیں, کیا نام ان کا نام میں بھول رہا ہوں, خیر anyway, وہ بتاتے ہیں کہ جی یہ 1930s میں ایک ڈبیٹ شروع ہو گئی تھی کینز اور ہائیک کے درمیان. لارڈ کینز نے جو کہ ریگولیٹری اسٹیٹ کا ایک قسم کا ماڈل نکالا تھا, مطلب پورا تو نہیں بٹ ایک قسم کے, اس کو ہم اس کا کریڈٹ دیتے ہیں. اس کی جناب جو کرٹیک تھا وہ فریڈرک ہائیک نے لکھا, بڑا فیمس اکانومسٹ ہے, کینز کیمبرج کا ہے, لارڈ وہ ہائیک ایل ایس سی اور شکاگو کا ہے. ٹھیک ہے جی. اور بیسکلی آسٹرین اسکول سے نکلا ہے ہائیک. ٹھیک ہے جی. اب وہ لارڈ کینز اور اس کی جو ڈبیٹ ہوئی, اس کے بعد وہ ڈبیٹ فریڈمن نے پک اپ کر لی اور سیملسن نے پک اپ کر لی, فریڈمن فرام شکاگو, سیملسن فرام وہاں اپنا MIT. ٹھیک ہے نا جی. اور بیچ میں کیمبرج انگلینڈ کے بھی اکانومسٹ دوسری سائڈ پہ آ گئے. ٹھیک ہے, ایل ایس سی والے اکانومسٹ مل گئے شکاگو کے ساتھ. ٹھیک ہے جی.
جان رابنسن.
ہاں, یہ ڈبیٹ بڑی پک گئی 1970s-80s میں, بڑی پک گئی. ٹھیک ہے نا, اور بڑی ہیٹڈ ہو گئی. پر ایک جو اچھی بات ہے نا, جو سمجھنے والی انجم, جو آپ اور میں روتے رہتے ہیں, ہمارے ملک میں ڈبیٹ ہی نہیں ہے, وہاں تو ڈبیٹ بڑی ایکٹیو ہوتی ہے. ٹھیک ہے جی. پر اس کے ساتھ یہ ہوا کہ فریڈمن کو فالو کر کے, ہائیک کو فالو کر کے پیسہ آ گیا. پیسے نے تھنک ٹینکس بنانے شروع کر دیے امریکہ میں. ٹھیک ہے جی. اور برطانیہ میں بھی. ٹھیک ہے جی. اور جگہ بھی بہت پیسے آ گئے, اور بہت پیسوں نے تھنک ٹینکس, کیٹو, ہیریٹیج, بہت تھنک ٹینکس بنا دیے. اسی طرح لیفٹ ونگ کے بھی تھوڑے تھنک ٹینکس تھے, پر رائٹ ونگ کے تھنک ٹینکس بڑھتے گئے. اور دیکھا جائے تو فریڈمن ایک قسم کی ڈبیٹ جیت گیا, بیکاز اس نے کافی اچھی طرح ڈبیٹ کیا, اور ویلفیئر اسٹیٹ کے جو اپنی کانٹرڈکشنس تھیں وہ سمہاؤ لیفٹ ونگ نے کو ٹھیک طرح انسیٹ نہیں کی, نہ سمجھی, جو ابھی تک نہیں سمجھ رہے, اس پہ ہم آتے ہیں. اب یہ ہوا کہ جی وہ ڈبیٹ جب وہ جیتے تو ریگن اور تھیچر جب آئے تو یہ ڈبیٹ پک گئی تھی, اور تھنک ٹینکس بھی پک گئے تھے, تھنک ٹینکس نے پارٹیز کو قابو کیا. ٹھیک ہے. اس کی بیسس پہ جناب ریگن تھیچر نے پکی پکائی ڈبیٹ کو, آئیڈیاز کو لے کے اپلائی کر دیا. ٹھیک ہے جی. اور انہوں نے حکومت کو کیا کیا, دو تین چیزیں کی. ایک تو ریگولیٹری اسٹیٹ کو کافی ڈسمینٹل کیا. ٹھیک ہے. ریگولیشنس کو پیچھے لے کے گئے, جو اب ٹرمپ اور جانے کی پیچھے کوشش کر رہا ہے کہ ان کو ختم کرو. एक उन्होंने दूसरी चीज मॉनेटरी पॉलिसी को उन्होंने बड़ा केयरफुली कहा कि जी इन्फ्लेशन की तरफ सिर्फ जाओ और कुछ ना करो, इन्फ्लेशन को रोको। तीसरी चीज उन्होंने कहा फिस्कल डेफिसिट को रोको। चौथी चीज उन्होंने कहा कि जी हमने ये क्या कहते हैं जो सोशल सर्विसेज हैं लाइक वेलफेयर है लाइक एजुकेशन है हेल्थ है इसको हमने क्लीन आउट करना है या रोकना है। और सबसे इंपॉर्टेंट चीज पांचवी उन्होंने कहा जी टैक्स रिफॉर्म हमने करना है, टैक्सेस हमने लोअर करने हैं बढ़ाने नहीं। ठीक है जी। अब ये निजाम जब आ गया तो ये निजाम जोर पकड़ रहा है उस वक्त से। ठीक है, बीच में लग रहा था बिल क्लिंटन और ओबामा इसको हेल्थ केयर पर जब डिबेट हुई उन्होंने कहा जरा लेफ्टवर्ड लेके जाएंगे, बट वो लेके नहीं जा सके। रिपब्लिकन जोर पकड़ते गए और अब ट्रंप जो आया ट्रंप उस एजेंडा को पाए तकमील तक पहुंचा रहा है। क्या आप अग्री करते हैं, बताइए इस पे क्या कमेंट है ब्रीफ हिस्ट्री पे।
हाँ नदीम, मैं अग्री करता हूं। मुझे ऐसा लग रहा है कि जो उसमें हिस्टोरिकल पर्सपेक्टिव में जैसे तुमने बिल्कुल सही इसको इंडस्ट्रियल रेवोल्यूशन और एनलाइटमेंट से शुरू किया, मुझे ऐसा लग रहा है कि ये जो कैपिटलिज्म का निजाम है इसमें तकरीबन कोई 40-50 साल के बाद कोई ना कोई क्राइसिस आता है।
सही है।
और उस क्राइसिस को रिजॉल्व करने के लिए एक तरह से कुछ पैराडाइम एडजस्ट करता है। जैसे तुमने कहा कि उसने वेलफेयर स्टेट जो की तरफ जो बढ़ा सोशलिज्म की चीजें उसमें अडॉप्ट कर ली, तो ये जो जैसे मार्क्सिज्म आई थी वो भी एक तरह का एक कैपिटलिज्म की क्राइसिस में इंटरवेंशन थी। और फिर उसके बाद ये जो फिर वो अडॉप्ट हुआ उसमें तुमने सही कहा है कि 1970s तक आके वो एग्जॉस्ट होके उसमें फिर ये स्टैगफ्लेशन आ गई। अब स्टैगफ्लेशन को उन्होंने जो एडजस्ट करने की कोशिश की अडॉप्ट करने की मार्केट की तरफ ज्यादा पुश किया तो वो पेंडुलम उधर चला गया। और अब उसकी वजह से जो अनइवन गेन्स और लॉसेस हुए हैं तो वो एक तरह से पेंडुलम वापस जो है वो स्विंग कर रहा है टुवर्ड्स नेशनलिज्म, एंटी ग्लोबलाइजेशन और एंटी इमिग्रेंट फीलिंग उसकी तरफ जा रहा है।
ये आपकी बात बिल्कुल सही है। बात वो आ जाती है जो आपको याद होगा एक बड़ी फेमस पेपर था थ्योरी ऑफ क्लब्स टीबू का। ठीक है ना जी। वो टीबू बिल्कुल ठीक बात कह रहा था कि जी अ कंट्री इज लाइक अ क्लब या जो भी आप कम्युनिटी ले ले हम क्लब्स में रहते हैं। ठीक है जी। तो अब ये है कि जब इन्होंने वेलफेयर स्टेट बना लिया है तो वो जो लोग हैं जिनके पास हेल्थ केयर एजुकेशन ये वो चीज़ें हैं वो अपना प्रोटेक्ट करना चाह रहे हैं। वो चाह रहे हैं कि बाहर से बंदे आके हमें तंग ना करें। वो नेशनलिज्म दोबारा उठ गई है, बिल्कुल उठ गई है। बट जो एक अच्छी बात है ना कैपिटलिज्म में कि वो अडेप्ट कर लेती है। पर एक और भी उसमें प्रॉब्लम है कि कैपिटलिज्म जरूर कोई ना कोई क्राइसिस की तरफ जाती है और कैपिटलिज्म जंग भी करती है। तो इस वक्त दो चीजें सामने आ रही हैं, एक तो कैपिटलिज्म का क्राइसिस सामने आ रहा है, दूसरी चीज नेशनलिज्म का जोर नजर आ रहा है। अब जो डर है ना कि ये किस हद तक हमें जंग की तरफ लेके जाएगा, ये भी एक प्रॉब्लम है सोचने वाला।
बिल्कुल
ठीक है ना। तो ये बातें सब आपकी बजाय इसीलिए आप परेशान लग रहे हैं ना।
मैं बिल्कुल इसी की वजह से परेशान लग रहा हूं क्योंकि इसमें एक तरह से तो ये अच्छा है कि ये तब्दीली आई है क्योंकि मुझे ये लगता है कि अगर वो स्टेटस को चलता रहता तो वो हमें पता भी नहीं चलता और हमें वो क्राइसिस पे लाके खड़ा कर देता। जैसे कि अगर हिलरी क्लिंटन की तरह की गवर्नमेंट आ जाती तो बेसिकली वो स्टेटस को की गवर्नमेंट होती, हर चीज उसी तरह चलती रहती। अब ये है कि तब्दीली आई मगर इस तब्दीली में खतरा यही है जो तुम कह रहे हो कि ये जो है इस तब्दीली से ये कि हर तरह की रेजिस्टेंस मूवमेंट जो है वो खड़ी हो रही है।
जो मैं आपको दूसरी तरफ ले जाऊं, मैं आपको दूसरी तरफ ले जाऊं। मेरा ख्याल है कि जब जब भी कोई क्राइसिस आया है जैसे कि आप ले ले क्या कहते हैं 1930s का क्राइसिस आया, गेन्स पैदा हो गया, ठीक है जी, हायक पैदा हो गया, ठीक है। उससे पहले चलते हैं जो 1840s 1830s का क्राइसिस था, मार्क्स पैदा हो गया, ठीक है, उसने कुछ आके कहा। उसके बाद जो भी आप फर्स्ट वर्ल्ड का क्राइसिस ले लें, फर्स्ट वर्ल्ड वॉर का क्राइसिस ले, तो केन्स ने उठा के किताब लिख दी इकोनॉमिक कॉन्सिक्वेंसेस ऑफ पीस, जिसने बहुत सारा एजेंडा डिफाइन कर दिया। ठीक है ना जी। जो मैं बात कहने की कोशिश कर रहा हूँ कि हर वक्त एनलाइटनमेंट में भी चले जाए تو روسو نے 100 سال پہلے کتابیں لکھی تھیں, لاک نے 100 سال پہلے کتابیں لکھی تھیں. وہ کینز نے ایک بڑی اچھی اسٹیٹمنٹ دیا کہ ہم جو مرضی سوچیں, ہم ایک مفکر کی سوچ میں اپنے پالیسی بناتے ہیں یا آئیڈیاز رکھتے ہیں, ٹھیک ہے, اور جو لوگ سوچ نہیں رہے وہ کسی پچھلے قدیم زمانے کے مفکر کی یا فلاسفر کی باتیں سن رہا ہوتا ہے, ٹھیک ہے نا. اس وقت جس طرف میں آپ کی توجہ دینا چاہ رہا ہوں, دو سوال آپ سے پوچھنا چاہ رہا ہوں. ایک تو یہ کہ اس وقت مجھے کوئی مفکر نہیں نظر آ رہا, کوئی پبلک انٹلیکچوئل نظر نہیں آ رہا جو ہمیں ایک نیا راستہ دکھائے. پرانے زمانے میں ایک نیا راستہ کوئی دکھانے والا ملتا تھا. اس وقت جو پبلک انٹلیکچوئلز ہیں, کروگمن کو لے لیں, وہ اپنا کیا کہتے ہیں اور بھی جتنے ہمارے انٹلیکچوئل, لکھ لاری سمز ہے, یو نو آپ کا اسٹینفرڈ کا ہے, ٹیلر ہے, ہزار لوگ ہیں لکھتے ہیں, پر ان کی رائٹنگ میں مجھے کوئی راستہ نہیں آگے کا نظر آ رہا, ٹھیک ہے نا. ایک تو میرا سوال یہ ہے. دوسرا میرا سوال یہ ہے کہ ہمارے ملک میں تو پبلک انٹلیکچوئلز ہیں ہی نہیں میرے بھائی, ہمارے ملک میں تو پبلک ڈبیٹ ہے ہی نہیں. تو ہم میں ہم تو سوئے ہوئے نا.
یہ تو تم یہ صحیح, یہ تو میں نے بھی شروع میں کہا تھا کہ ہم سوئے ہوئے ہیں, بالکل صحیح. اور امریکہ کی جو تاریخ تم نے بتائی اس میں یہ تو پتا چلتا ہے کہ سوچنے کا اور تھنک ٹینکس ہونے کا پالیسی پہ بہت امپیکٹ ہوتا ہے,
بہت امپیکٹ ہوتا ہے, ٹھیک ہے نا جی.
تو اس لیے جو ہے ہمیں, ہم جو بھی کر رہے ہیں, کرنا چاہ رہے ہیں, وہ ہمیں کرتے رہنا چاہیے, کیونکہ ہو سکتا ہے کہ اس وقت جو آئیڈیاز جس کے متعلق لوگ بات کر رہے ہوں وہ 10 سال کے بعد کسی نہ کسی کے دماغ میں کچھ رہ جائے, کیونکہ بالکل کبھی ویکیوم تو ہوتا نہیں نا, کوئی نہ کوئی آئیڈیا لوگ پھر جب مجبور ہوتے ہیں تو ڈھونڈتے ہیں.
یہ تو ہم سوچتے ہیں پر کوئی پتہ نہیں, جو ڈیڈ قومیں ہوتی ہیں ان کو کوئی آئیڈیاز نہیں افیکٹ کرتے.
ہاں یہ بھی صحیح ہے,
ٹھیک ہے. ہاں مجھے بتائیں, پہلی چیز تو یہ بتائیں کہ انٹرنیشنلی پبلک انٹلیکچوئلس کیوں مر گئے ہیں, کیوں نہیں کوئی کینز یا کوئی ہائیک یا کوئی مارکس یا کوئی یو نو ویبر ہمارے سامنے آ رہا ہے.
ہاں میرے خیال میں ندیم اس کی شاید ایک وجہ یہ ہو سکتی ہے کہ جس زمانے کی تم بات کر رہے ہو اور جس زمانے کے انٹلیکچوئلس کی بات کر رہے ہو, اس زمانے میں شاید یونیورسٹیاں اتنی نہیں تھیں. یہ یونیورسٹی کا جو کلچر بن گیا ہے جس میں آپ بس ایک دوسرے کے لیے لکھ رہے ہیں اور پبلک ایشوز سے انگیج نہیں کر رہے ہیں, اور کچھ نہ کچھ اس کا اثر نظر آتا ہے. ویسے یہ کہ ریلیٹیو ہی ہے, مگر جو پکیٹی کی کتاب آئی ہے انیکوالٹی پہ, اس نے کافی ایک طرح سے
اس کا اثر ہوا ہے, مانتے بالکل
اس کا اثر ہوا ہے,
بالکل صحیح, بالکل صحیح, وہ مانتا ہوں بالکل. بٹ ہمارے یہاں تو دیکھیں نا, اب چلے پاکستان آ جاتے ہیں, ہمارے یہاں نہ پبلک انٹلیکچوئلس ہیں, ہمارے یہاں تو آپریٹ رائٹرز اینکرز ہیں, یہ وہ پبلک انٹلیکچوئل تو کوئی نہیں اسٹیبلش ہو رہا, ٹھیک ہے. نمبر دو, ہمارے یہاں تھنک ٹینک بھی نہیں اسٹیبلش ہو رہا. نمبر تین, ہمارے یہاں ڈبیٹ بھی نہیں ہے. اس کا کیا خیال ہے آپ کو کہ آپ نے جو اتنا بڑا گلوبل سیناریو ہمارے سامنے پھینک دیا جس کو میں کہہ رہا تھا نہ ڈسکس کرے, تو ہمارے پاس تو وہ زمینی زرخیز نہیں اس آئیڈیا کو سمجھنے کے لیے, یا ہے؟
نہیں ندیم, زمین تو زرخیز نہیں ہے, مگر ہمیشہ یہ ہوتا ہے کہ کوئی نہ کوئی 2-3-4-5 لوگ ایسے ہوں گے جن کو یہ چیزیں سن کے اس میں کچھ دلچسپی آئے, وہ کچھ کرنے کی کوشش کریں. جب زمین زرخیز نہیں ہے تو آپ یہی کر سکتے ہیں, یا تو پھر خاموش ہو کے بیٹھ جائیں. تو میرے خیال میں آپشن نہیں ہے ہمارے پاس کہ ہم وڈرا کر لیں اور اس میں سے.
تو چلیے بتائیے پھر, یہ گلوبل جو سیناریو بن رہا ہے اس میں آپ کے کیا کنکلوڈنگ تھاٹس کیا ہے, کیا ہمیں کرنا چاہیے, کیا ہمیں سوچنا چاہیے, چلے اس کو سمجھنے کے لیے, اس پہ غور کرنے کے لیے اور اس پہ ایکشن لینے کے لیے کیا کرنا چاہیے ہمارے پاکستانی اسٹوڈنٹس کو اور پالیسی میکرس کو.
ہاں ندیم, بات کرنے سے یہ چیز سامنے آ رہی ہے کہ کیپٹلزم کا ایک نظام ہے جس میں وقتاً فوقتاً ایک کرائسس نمایاں ہوتا ہے. تو پہلے تو ہمارے اسٹوڈنٹس کو یہ ضروری ہے کہ وہ کیپٹلزم کا جو بنیادی نظام ہے وہ سمجھیں کہ یہ ہے کیا, یہ پیراڈائم کیا ہے. پھر اس میں اس کی تھوڑی سی تاریخ پڑھیں کہ اس میں جو مختلف قسم کے کرائسس آئے وہ کس وجہ سے آئے, تاکہ اس کی ڈائنامک جو ہے وہ ان کی سمجھ میں آئے, ان کو واضح ہو. جب وہ سمجھ میں آئے گی تبھی یہ بھی پتا چلے گا کہ وہ اسپیکولیٹ کر سکیں گے انٹیلیجنٹلی کہ آگے جا کے ہمیں کن چیزوں کا سامنا ہو سکتا ہے.
چلیں ٹھیک ہے، میرا خیال اس پہ اور مزید باتیں کریں گے ضرور، ابھی اتنا رکھیں کہ لوگ اس کو تھوڑا بہت سمجھ سکیں، اس پہ جو بھی کچھ بات کر سکیں دیٹ ول بی ورتھ اٹ. تو تھینک یو انجم، خدا حافظ.
تھینک یو.
سوچ بچار کے ساتھ میرا نام ندیم الحق ہے. اور میرا نام انجم الطاف ہے.